नमस्कार। कार्यक्रम स्वास्थ्य चर्चामा प्रविधिबाट सहकर्मी क्षितिज आचार्यसँगै लक्ष्मी पौडेलको विजय एफएम 101.6 इन्टरनेट अनलाइनको www.vijayfm.org.np र मोबाइल एप्लिकेशनबाट यतिखेर हामीलाई प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। आज शनिबार साँझको 8 बजेसँगै कार्यक्रम स्वास्थ्य चर्चा लिएर उपस्थित भएका छौँ। अबको करिब 45 मिनट हामी तपाईँसँगै रहनेछौँ र तपाईँको स्वास्थ्यमा सामुदायिक रेडियो विजय एफएमको चासो, तपाईँको दीर्घ जीवनका लागि एउटा प्रयास, कार्यक्रम स्वास्थ्य चर्चा लिएर उपस्थित भएका छौँ। र हामी कार्यक्रम स्वास्थ्य चर्चाको यो श्रृङ्खला दसैँ विशेष हुनेछ। दसैँको नजिक हामी छौँ, दसैँको यो माहौलमा हामी छौँ र दसैँका बेला विशेष गरी खानपानका कुरा, स्वास्थ्यको कुरा हामी जोडेर गर्नेछौँ र केही सर्वसाधारणका प्रश्नहरू छन्, ती प्रश्नहरूसँग सम्बन्धित रहेर, खानपानसँग रिलेटेड रहेर आज हामीसँग फिजिसियन डाक्टर कृष्णहरि खनाल हुनुहुन्छ, सहज सामुदायिक अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर कृष्णहरि खनालसँग आज हामी कुराकानी गर्नेछौँ। र सुरुवातमा कार्यक्रम स्वास्थ्य चर्चा युनिट, यसै गरी सामुदायिक रेडियो विजय एफएम र कार्यक्रम सञ्चालकमा लक्ष्मी पौडेल, यसै गरी डाक्टर साहबको तर्फबाट पनि एकैसाथ विजया दशमीको शुभकामना दिन चाहन्छौँ। दसैँको बेला छ, अलिकति आफ्नो स्वास्थ्यमा पनि सचेत रहनुहोला र आफ्नो स्वास्थ्यसँग सम्बन्धित कुनै पनि कुराहरूमा खेलवाड चाहिँ नगर्नुहोला। कम्तीमा पनि समस्या आइपरेमा सम्बन्धित चिकित्सकसँग अथवा विशेषज्ञ डाक्टर सँग अथवा मेडिकलको पहुँचमा पुगेर, अस्पतालको पहुँचमा पुगेर कम्तीमा सल्लाह सुझाव लिने अथवा चिकित्सकीय सेवा लिने एउटा बानीको चाहिँ विकास गर्नुहोला, यो आग्रह गर्न चाहन्छौँ। यतिखेर देश विदेशमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ, दसैँको यो माहौलमा रम्नुभएका सम्पूर्ण श्रोता आफन्तलाई फेरि पनि एकपटक अब भने अलिकति ध्यान केन्द्रित गरिदिनुहोस् भन्न चाहन्छौँ। यो दसैँको माहौलमा हामी कुराकानी गर्दैछौँ, दसैँको खानपान र स्वास्थ्यका विषयमा चर्चा गर्दैछौँ। हामीसँग हुनुहुन्छ सहज सामुदायिक अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर कृष्णहरि खनाल, वरिष्ठ फिजिसियन डाक्टर हुनुहुन्छ। आउनुहोस्, कार्यक्रममा उहाँलाई स्वागत गरौँ। डाक्टर साहब, स्वागत छ यहाँलाई विजय एफएममा।
धन्यवाद।
आराम हुनुहुन्छ?
आराम भनौँ।
दसैँको माहौलमा छौँ, कस्तो लागिरहेको छ दसैँ?
स्वाभाविक रूपमा दसैँ अब हामी सबैको एउटा राष्ट्रिय पर्व पनि र हामी सामाजिक सांस्कृतिक हिसाबमा अत्यन्तै नजिक भएको हुनाले सबैमा एक किसिमको उत्साह हुनु स्वाभाविक नै हो, म पनि उत्साही नै छु।
हामी आज दसैँ केन्द्रित रहेर नै अलिकति खानपानको कुरा र स्वास्थ्यको सँग, त्यसलाई खानपानलाई स्वास्थ्यसँग जोडेर कुराकानी गर्दैछौँ।
र
सुरुवातमा सामान्य अर्थमा दसैँका बेलामा भनिन्छ धेरै खाने, धेरै लाउने, राम्रो खाने, मिठो खाने, धेरै खाने भनेर नै चिनिन्छ यो पर्व। दसैँ धेरै खाने, मिठै खाने, राम्रै लाउने पर्व हो
प्रायः जसो, हामी पनि सानोमा हुँदा यही खालको प्र्याक्टिस भइरहेको हामीले देख्छौँ र हामीले गरेको पनि त्यही हो। तर वास्तविक रूपमा पछि बुझ्दै जाँदाखेरि जुन कुराहरूले हाम्रो स्वास्थ्यलाई प्रतिकूल असर पार्दछ ती कुराहरू हामीले बिस्तारै हटाउँदै जानुपर्ने र हाम्रो दीर्घ जीवन र स्वस्थ जीवनको लागि प्रयत्नशील हुनुपर्ने जरुरी देखिन्छ। अहिले तपाईँले भने जस्तै अब यो राम्रै लाउने, मिठै खाने र टन्न खाने यो खालको संस्कृतिलाई भन्दा पनि स्वास्थ्यलाई कुन खानाले कसरी र कुन हिसाबमा सपोर्ट गर्दछ त्यो कुरामा स्वास्थ्यसँग सचेत भएर खाना खानुपर्ने र आरबिआरमा ध्यान दिनुपर्ने जरुरी जस्तो म देख्दछु।
यो विशेष गरी दसैँको बेला भनेपछि अरू बेला मासु नखानेहरूले खाने, खानेहरूले नियमित अब दिनहुँ खाने, बिहान पनि खाने, बेलुका पनि खाने गरिन्छ र यसै गरी अलिकति लामो समयसम्म अर्थात् आज पकाएको मासु 2-3 दिनसम्म काम लागोस् भन्ने तरिकाले, आज ल्याएको मासु 2-3 दिनसम्म पुगोस् भन्ने तरिकाले पनि प्रयोग गर्ने गरिन्छ। अरू खानेकुराको चाहिँ अरू परिकारहरू पनि थप गरिन्छ, धेरै खाले परिकारहरू खाइन्छ, धेरै थरी खानेकुरा खानु र चाहिँ धेरै दिनसम्म खानुमा चाहिँ तपाईँको प्रथम सुझाव के रहन्छ? हामी त्यसबाट कुराकानी सुरु गरौँ अनि पब्लिकको भोइस पनि सुन्नेछौँ।
पहिलो कुरा त खानेकुरा कति रूपमा खाने अथवा कुन मात्रामा खाने भन्ने कुरा 2-3 वटा कुराहरू हामीले बुझ्नुपर्नेछ। जस्तै के छ भने हाम्रो शरीरको तौलको मात्रा र हाइटको मात्रा र सँगसँगै हाइट र तौलको मात्रा प्रोपोर्सनमा हामीले खाना खाने यी खालको डाइट चार्टहरू हामीले बुझ्नु जरुरी हुन्छ। तर अहिले हाम्रो नेपालमा भन्यो भने त्यो खालको संस्कृति इभन हाम्रो डक्टरहरू अथवा स्वास्थ्यकर्मीहरूमा नै विकसित भएको पाइँदैन। तथापि अहिले गरिरहने विभिन्न प्र्याक्टिसहरूमा जस्तै अब हामीले विशेष गरी पर्वको सिलसिलामा मैले भनेको के छ भने अरू समयभन्दा हामीले धेरै खालको खानाहरू अथवा धेरै मात्रामा खाने गर्दछौँ। त्यो धेरै मात्रा जोड्नु अथवा एकैपटक अथवा रिपिटेडली ती खालका मात्राहरू जोड्नु र जस्तै अब नर्मल हामीले औषध खानेकुरा भनेको दाल भात तरकारी, तर त्यो समयभन्दा आजभोलि यो चाडपर्वको समयमा दाल भात तरकारी पनि त्यत्तिकै हुन्छ, त्यसमा मासु पनि हुन्छ, फलफुल पनि हुन्छ, त्यस लगाएका मिठाईहरू पनि अलि धेरै खाने गरिन्छ। तर वास्तवमा त्यो आफैमा जायज कुरा होइन र स्वास्थ्यले स्वास्थ्यमा यी कुराहरूले प्रतिकूल असरहरू पार्न सक्दछन्।
कस्ता खाले प्रतिकूल असरहरू
र यसमा यी खालको भन्दा जस्तै अब हामी नर्मल खाइरहेको खानेकुराहरूमा जसरी खाइरहेको हुन्छौँ पर्वको बेलामा डेफिनेटली टु टाइम्स थ्री टाइम्स अथवा धेरै गुना चाहिँ बढी भइसकेपछि स्वतः रूपमा हाम्रो इन्जिन अथवा हाम्रो डाइजेस्ट सिस्टम अथवा पाचन प्रणालीमा ओभरलोड हुने त यतिकै भइहाल्यो। त्यो सँगसँगै पेट दुख्ने अथवा चाहिँ अब पखाला लाग्ने त्यस लगायत अरू लक्षणहरू देखिन थाल्दछन्। यी भनेका जस्तै अब हामीले खानाको प्रकृति अनुसार अथवा चाहिँ लिइरहेको खानाको एमाउन्ट अनुसार अथवा मात्राको अनुसार विभिन्न लक्षणहरू हामीले फरक तरिकाले पाउने गर्दछौँ।
डाक्टर साहब, अब भने एकैछिन सर्वसाधारणको आवाज सुन्नतिर लागौँ, उहाँहरूका प्रश्न के छन् त्यो सुन्नतिर तर्फ लागौँ। सहकर्मी सरु चापागाई गैंडाकोटका केही सर्वसाधारणसँग भेटेर आउनु भएको छ र ती सर्वसाधारणले चाहिँ डाक्टर साहबलाई केही प्रश्नहरू पनि सोधेका छन्। अब भने हामी त्यो सुन्छौँ यतिखेर।
नमस्कार डाक्टर साहब, मेरो नाम अमर बहादुर दर्जी हो। मेरो घर गैंडाकोट वार्ड नम्बर 7 र तपाईँलाई एउटा कुरो सोध्न मन थियो मलाई। दसैँको बेलामा अब हामीले 4-5 हजारको मासु त ल्याइन्छ र अहिलेसम्म हामीले आगोमा सेकाएर सुकुटी बनाएर खाने गरिया छ। त्यसरी खाँदाखेरि हामीलाई चाहिँ हाम्रो स्वास्थ्यलाई राम्रो गर्छ कि गर्दैन होला, असर गर्छ भने चाहिँ अब हामीले कुन तरिकाले खाने, हजुरले केही सुझाव दिनुहुन्छ कि भनेर चाहिँ सोध्नलाई मैले तपाईँलाई विजय एफएममा क्वेसन गरेको हो। धन्यवाद।
हिराबहादुर दर्जी, वार्ड नम्बर गाँडाकोट 7 म बस्छु। म अलिकता अशक्तो पनि छु र भन्दाखेरिमा हिँड्न सक्दिनँ र त्यसको लागि म चाहिँ बिमारी पनि छु। एक बिमारी चाहिँ म प्रेसरको बिमारी पनि छु र म ग्यास्ट्रिकको पनि बिमारी छु र यो दसैँमा चाहिँ अलिकता माछा मासु अलिक बढी खाइन्छ। त्यो खाँदाखेरिमा कुन कुन चिजले हामीलाई के असर गर्छ र कुन कुन चिज नखाँदा हुन्छ, कुन कुन चिज खाँदा हुँदैन भन्ने कुरो चाहिँ भन्नु पऱ्यो, तपाईँलाई म यति कुरो प्रश्न राख्न चाहन्छु।
नमस्कार, मेरो नाम रत्न लामा हो, घर गाँडाकोट 7 हो। डाक्टर साहबलाई एउटा क्वेसन सोध्न चाहन्छु, दसैँको बेलामा कस्तो खालको मासु खानु ठिक हुन्छ होला, यही सोध्न चाहन्छु।
नमस्कार, मेरो नाम मोती चौधरी, गाँडाकोट। डाक्टर साहबलाई एउटा क्वेसन राख्न चाहन्छु, अचार भन्ने बित्तिकै पिरो चिल्लोहरू अमिलोहरू राखिन्छ के अरे, त्यो राख्दाखेरि स्वास्थ्यलाई कतिको हानिकारक गर्छ? अचार बनायो भने कस्तो खालको अचार बनाएर खानुपर्छ? मासुहरू पकाउँदाखेरि कसरी पकाउने, कुन तरिकाले पकाउने, कति चिल्लोहरू कति राख्ने, पिरोहरू कतिको राख्ने, मासुहरू पकाउँदाखेरि धेरै पकाउँदाखेरि कसरी पकाउने, धेरै दिन राखेको मासुहरू खाँदा कस्तो असर गर्छ, फ्रिजमा राखेको मासुहरू खाँदाखेरि स्वास्थ्यलाई कतिको असर गर्छ, त्यो कुराहरू। फ्रिजमा राखेको मासु कति दिनसम्म खान हुन्छ र त्यसले के असर गर्छ, त्यही सोध्न चाहन्छु।
मेरो नाम रोशन देवकोटा हो, म गैंडाकोट 9 बस्छु। म डाक्टर साहबलाई एउटा क्वेसन राख्न चाहन्छु कि म 14 भएँ, हाम्रो घरमा सधैँ मासु काटिन्छ, हामीले धेरै नै खाइन्छ, अनि हामी जस्तो बच्चाले कस्तो मासु खान उपयुक्त हुन्छ? दसैँको बेलामा घरमा फलफुल पनि आएपछि भन्दा एकदमै बढी हुन्छ, फलफुल धेरै खान हुन्छ कि हुँदैन, यही क्वेसन राख्न चाहन्छु।
मेरो नाम दिलकुमारी सापकोटा, म एउटा डाक्टर साहबसित क्वेसन गर्न चाहन्छु। सबैको घरमा फलफुल अचार हुन्छ, हाम्रो घरमा पनि हुन्छ, हामी साधारण खाइन्छ, हामीले माछा मासु खाने चलन छैन, मेरो त दम छ, फुलफाल पानी मैले तात पानी लगाएर खान्छु, त्यसै खान पर्यो, घाममा तताएर खान्छु, अहिलेपछि यस्तो खाइन्न धेरै नै। के खाँदा ठिक हुन्छ मलाई भनिदिनु होला, म यसको दम कुरोगी छु, चिसो पदार्थ धेरै भयो भने बाफ लगाइरहनु पर्छ, घुँडाको रोगी घुँडा दुख्छ, अब पानी खेलाउन हुन्न भन्छन्, अब त्यसो हामीलाई सबै कुरा पुग्दैन, गर्नै पर्यो।
नमस्कार, मेरो नाम दीपिका गौडेल, मलाई अब दसैँमा अब माछा मासु खाने त अब पहिल्यैदेखि चलिआएको चलन होइन, अब रिन्धन जे जसो गरेर पनि दसैँमा राम्रो लाने मिठो खाने भन्ने चलन त अब पहिल्यैदेखि आएको होइन, त्यही पनि अब म त पिनास छ, मेरो पिनासले गर्दा नाको हड्डी बाङ्गो भयो, चिल्लो पिरो अमिलो माछा मासु दही केरा त मैले यस्तो मुख बारेको त लगभग अब 6 वर्षदेखि नै हुन लाग्यो, अब खाना माछा मासु अब दसैँमा खाना त खाइन्छ के अरे, अब त्यही नै कस्तो खालको खाने होइन, चिल्लो पिरो मर मसला धेरै हाल्ने, अब खुर्सानी टाठो पिरो भने पछि अब सबभन्दा पहिला त्यही नै हो के अरे होइन, अचार सचारहरू अब के कस्तो खाने, अब केही अब त्यही भनिदिनु न, अब कस्तो खालको खाने, के गरेर खाने होइन, कस्तो खाना खाने, अब दसैँमा अब मुख छोडिन्छ चाहिँ होइन, अब मुख बार्ने भने पनि है यस्तै हो, जति खाए पनि कोही औषधी खाए पनि सन्चो कहिल्यै हुँदैन, है खाने भयो टन्न खाने, औषधी खाना पनि नछोड्ने भन्ने यही हो चल्ने, अब के खाँदा हुन्छ कसो खाँदा हुन्छ भनिदिनुहोस्।
मेरो नाम राममाया श्रेष्ठ, मेरो क्वेसन डाक्टर साहबलाई छ कि म ग्यास्ट्रिक भइरहेको छ, पेट दुखिरहेको छ, पेट घोचिरहेको छ, यसो पिरो अमिलो खानु बढी मन लाग्छ, खाँदा पेट दुख्छ, अब के खाएर सन्चो हुन्छ, त्यो हजुरहरूले भनिदिनु होला अलि राम्रोसित।
डाक्टर साहब, कुराकानी सुन्नुभयो, उहाँहरूका प्रश्नहरू पनि सुन्नुभयो,
हजुर एकदमै धेरै कुराहरु गर्नुस् क्युरियस पनि हुनुहुन्छ
एकदमै डाक्टर साहबले नम्बर उहाँहरुको नाम सबै क्वेशन पनि टिप्नु भएको छ कति जना पुग्नु भयो भन्दा 8 जना पुग्नु भएको छ
9 जना हुनु भएको छ
8 9 जना हुनु भएको छ हामी उहाँहरुका प्रश्न एक बाइ एक गरेर दिन सक्छौ अहिले समय छ हामीसँग
धेरै प्रश्नहरु त उहाँहरुको के छ भन्दा समग्रमा कस्तो खालको खानाहरुले कुन खालको असर गर्दछ र कुन खालको खाना खाने भन्ने कुरा धेरै जसो छ त्यस सँगसँगै डिजिज स्पेसिफिक अथवा रोग अनुसारको रोग प्रकृति अनुसारको चाहिँ प्रश्नहरू पनि त्यहाँ हामीले भेटाएका छौँ
एक नम्बरमा अमर बहादुर दर्जीले सोध्नु भएको छ यो धेरै चाहिँ ल्याएर खाइन्छ दसैँको बेला हो
उहाँले भन्नुभएको छ 4-5 हजारको मासु खाइन्छ भन्ने कुरा
आगोमा सुकाएर पनि खायो त्यो सेकुवा बनाएर खाइन्छ कसरी खाने यो कुरा सोध्नु भएको छ यो कतिको ठिक हो होइन भन्नुभएको छ
र यो प्र्याक्टिस हाम्रो समाजमा अत्यन्तै धेरै रूपमा चलिरहेको प्र्याक्टिस हो यो मासुको सन्दर्भमा आगामा सेकेर अथवा सेकुवा बनाएर खाने
अमर बहादुर दर्जी एक्लै
एक्लै त हुनुहुन्न तर तापनि उहाँ एउटा प्रतिनिधि पात्र हो
एकदमै
र यसमा के भएको छ भन्दाखेरि डाइरेक्ट जति बेला हामीले चाहिँ मासुलाई आगोमा तताइन्छ आगोबाट बलिरहेको त्यसमा हामीले चाहिँ धुवाको रूपमा आइरहेको कार्बन डाइअक्साइड हुन्छ र त्यो कार्बन डाइअक्साइड पनि हामी मासुसँगै मासु भन्ने बित्तिकै त्यसमा चाहिँ बोसो लगायतका अरू विभिन्न लवणहरू अथवा मिनरल्सहरू घुलेको हुन्छ र मासु भनेको एउटा पूर्ण रूपमा पौष्टिक आहार हो र मैले यसमा के जोड्न खोजिरहेको भने आगोमा सुकाएर खाइसकेपछि अथवा आगोमा सेकेर खाइसकेपछि के हुन्छ भने जुन चाहिँ आगोमा अथवा दाउरामा बलिरहेको कार्बन डाइअक्साइड पनि सँगसँगै त्यो मासुले पनि केही हदसम्म सोच्ने हुन्छ र सोचिसकेपछि हाम्रो पाचनमा अलिकति पाचन प्रणालीमा अलिकति समस्या आउने अथवा पाचन राम्रोसँग नहुने अथवा डकार आउने ढ्याउढुस भइराख्ने यो खालको कारण के हो भन्दाखेरि कार्बन डाइअक्साइड पनि हाम्रो सँगसँगै मासुमा घुलिरहेको हुन्छ त्यो कारणले गर्दा यो खालको प्र्याक्टिस गर्नु त्यति उचित मानिँदैन तथापि यो हाम्रो समुदायमा अत्यन्तै पपुलर एकदम हामीले पनि गरिरहेको प्र्याक्टिस हो तर अब हामी केही हदसम्म सचेत भइसकेपछि यो खालको प्र्याक्टिसलाई अलिकति बिस्तारै कम गर्दै जानु र सकभर त नखाँदा यो खालको आगोमा सुकाएर डाइरेक्टली आगोमा हालेर नखाने अथवा यो तरिकाबाट भन्दा पनि अर्को अल्टरनेट तरिका के हुनसक्छ भने फ्राई गरेर अथवा तेलमा तताएर अथवा तेलमा पनि कस्तो खालको तेल राख्ने यी खालका कुराहरू कस्तो हुन्छ नि जुन चाहिँ जसमा चिल्लोको मात्रा अत्याधिक हुन्छ त्यो खालको तेलहरू नखाने जस्तै अहिले हामीले अहिलेको भर्खर विकसित वर्षलन अनुसार कोलेस्ट्रोलहरू भएको खानाहरू अथवा कोलेस्ट्रोल फ्री तेल खानुहोस् अथवा यी खालका हामीले कुराहरू गरिरहेछौँ र मासु आफैमा कोलेस्ट्रोल एकदम भरिपूर्ण चिज हो त्यो कारणले गर्दाखेरि पनि वास्तविक रूपमा हेर्ने हो भने अब के छ भने मासु भनेको नि एक किसिमको हामी जस्तै शरीर नै हो नि एउटा शरीरको एउटा पार्ट हो त्यही कारणले गर्दा यो के गर्न सकिन्छ भने मासु आफैमा एउटा पूर्ण पौष्टिक तत्त्व भए हुनाले यसमा रहेका विभिन्न तत्त्वहरू जस्तै बोइल गर्नुहोस् अथवा केही गरेर अब अलिकति आफूलाई टेस्ट अनुसार अनुकूल मिलाएर खानुहोस् तर डाइरेक्टली आगोमा सुकाएर अथवा आगोमा राखेर र पोलेर चाहिँ नखानुहोस् भन्ने चाहिँ म सुझाव दिन चाहन्छु
त्यसपछि हिराबहादुर दर्जीजीले पनि केही प्रश्न राख्नु भएको छ उहाँ अलिकति म आफै पनि अशक्त छु भन्ने कुरा गर्नुभएको छ
उहाँ चाहिँ अलिकति आफ्नो रोगको बारेमा नि बताउनु भएको छ र प्रेसर र उहाँले चाहिँ के भन्नुभएको छ भने उहाँको प्रेसरको मात्रा कति छ भन्ने कुरा त्यति उल्लेख गर्नुभएको छैन तापनि मैले के भन्न सक्छु भने उहाँले माछा मासु अब पर्वको बेला धेरै खाइन्छ भन्ने कुरा गर्नुभएको छ त्यो स्वतः रूपमा सबैले खाने कुरा भयो त्यसमा पनि मैले भन्न खोजेको कुरा के छ भने प्रेसरको बिरामी यदि हुनुहुन्छ भने तपाईँले लो साल्ट डाइट अथवा नुन कम भएको खाना खाने गर्नुहोस् र सँगसँगै जुन चाहिँ फ्रेस खालको अथवा नुनहरू भएको चिजहरू कम खानुहोस् र चिल्लो मात्रा कम गर्नुहोस् र खानेकुरा गर्दाखेरि जसले तपाईँको आफ्नो प्रतिकूल स्वास्थ्यलाई चाहिँ अझै थप बढावा नदियोस् जस्तै अब अहिले चाहिँ हामीले प्रेसरको कुरा गर्दाखेरि उहाँको प्रतिकूल स्वास्थ्य भनेर कोड गर्नुभन्दा पनि जुन चाहिँ प्रेसरले खानेकुराहरूलाई अथवा खानेकुराले प्रेसरलाई बढाउने कुराहरू हुन्छ नि त्यो प्रसङ्ग म भन्न खोजिरहेको जस्तै अब के छ भने प्रेसर लागिरहेको बिरामीहरू यतिकै अब के छ भने हाम्रो रक्त सञ्चार अथवा त्यो रक्त नलीहरूमा प्रेसर बढिरहेको हुन्छ र सँगसँगै अब नुनको मात्राले के गर्छ भने त्यो प्रेसरलाई अझै बढावा दिने गर्दछ र चिल्लोले र लगायत पिरो जुन पदार्थ हुन्छन् ती पदार्थहरूले चाहिँ प्रेसरलाई अझै बढावा दिने हुन्छ त्यो कारणले गर्दा यो कुरामा चाहिँ ध्यान दिनुहोस्
नुन र चिल्लोमा अलिकति
बढी पिरो
पिरो पनि त्यसै गरी तिन नम्बरमा रत्न लामाजीले सोध्नु भएको छ कस्तो मासु खाने हो त भन्नुभएको
मासु खाने कुरा गर्दाखेरि अब तपाईँको हेल्थको अवस्था अथवा स्वास्थ्यको अवस्थाको बारेमा जानकारी दिनुभएको छैन यदि नर्मल नै हुनुहुन्छ भने तपाईँलाई जुन खालको अब त्यसमा चाहिँ एकदमै धेरै चिल्लो बाहेक होइन त्यसबाहेक अरू खान चाहिँ उहाँ सकिने अवस्था म देख्दछु यदि उहाँलाई बिरामी हुनुहुन्छ त्यो खालको अशक्तता छ भने उहाँको रोगको प्रकृति अनुसारको मासु खानुपर्ने हुन्छ जस्तै यदि उहाँलाई युरिक एसिड छ यदि युरिक एसिड छ भने उहाँलाई चाहिँ के गर्नु पऱ्यो भने रातो फल मासुहरू कम खानु पऱ्यो जस्तै अब उहाँ डायबिटिक हुनुहुन्छ अथवा त्यो खालको छ भने बोसो भएको चिजहरू कम खानुहोस् होइन र त्यो सँगसँगै उहाँको यदि अब स्वस्थ छ भने त अब त्यो खालको लगभग दिनमा औसत मान्छेहरूले 200 ग्रामसम्म मासु खान अथवा जो चाहिँ मांसाहारी खानाहरू खान मिल्दछ र त्यहाँभन्दा बढी खाइयो भने पनि त्यसको केही औचित्य रहँदैन हाम्रो शरीरमा।
यसो भन्न सक्छौँ जो जुन सम्बन्धित रोग भएका बिरामीहरू हुनुहुन्छ उहाँ त पक्कै चिकित्सकको चाहिँ सम्पर्कमा हुनुहुन्छ, चिकित्सकले केही सुझाव पक्कै दिनु भएको छ, कम्तीमा चिकित्सकले दिएको सुझावलाई चाहिँ फलोअप गर्नुहोस्, त्यसलाई चाहिँ मान्नुहोस्।
त्यही अब स्वास्थ्य कर्मी लगायत सम्पूर्ण चिकित्सकहरूले दिएको अथवा हाम्रो आफ्नो नजिकको चिकित्सकसँग आफूले चाहिँ दैनिक रूपमा उहाँले गरिरहेको कन्सल्ट हुन्छ अथवा चाहिँ चिकित्सकको सल्लाह हुन्छ त्यो जुन आचार संहिता जस्तै मानेर गायत्री मन्त्र जस्तै मानेर अगाडि बढ्नुहोस्।
अब यसै गरी 4 नम्बर मोती चौधरीजीले सोध्नु भएको छ अचार मासु अब धेरै नै खाइन्छ बनाइन्छ, अचार पनि अब टक्क पिरो खाउँ टक्क नुनै आगो खाउँ भन्ने हुन्छ होइन, अनि चिल्लो पनि यता राख्नै पर्यो, अरू धेरै आइटमहरू अमिलो पिरो बढी हुन्छ, मासु पनि त्यस्तै हुन्छ, खासमा कतिको पिरो अमिलोसम्म चाहिँ खाँदा ठिक हो भन्ने कुरा उहाँको प्रश्न छ।
उहाँले गरेको एउटा चाहिँ चिल्लो र पिरोको मापदण्ड भनेको त त्यति खासै हुँदैन, जस्तै अब मात्र हेर्ने भने अब हामीले मिलिग्राम पर डेसिलिटर अथवा एक किसिमको साइन्टिफिक मापदण्ड यति नै गर्नुपर्छ भन्ने कुरा चाहिँ उहाँको शरीरमा भर पर्ने कुरा हो र यसमा यति नै स्पेसिफिक भन्ने कुरा मात्राको कुरा के छ भने उहाँको हामीले गरेको अथवा यो चाहिँ हामीले साइन्टिफिकल्ली भन्दा बडी मास इन्डेक्स भन्छौँ, शरीर र हाइट र चाहिँ अब उसको चाहिँ वेट अनुसारको प्रोपोर्सनमा हुने मात्राका अनुसार त्यसलाई चाहिँ हामीले साइन्टिफिक तरिकाले चाहिँ यति तपाईँले यति ग्राम खाने उति ग्राम खाने भन्ने कुरा चाहिँ हामीले साइन्टिफिक हिसाबले नै यसलाई क्यालकुलेसन गरेर गर्ने गर्दछौँ। तथापि हामीले एउटा जस्तै के गर्न सकिन्छ भने उहाँले कस्तो खालको काम गर्नुहुन्छ, जस्तै कति हार्डवर्किङ हुनुहुन्छ अथवा मतलब कडा खालको परिश्रम गर्नुपर्छ भारी नै उठाउनु पर्ने खालको काम छ अथवा चाहिँ दिनभरि काम छैन फुर्सद छ आरामले सुतेर खान पाइन्छ अथवा एभरेज खालको काम गर्नुहुन्छ र कामको प्रकृति अनुसार पनि उहाँहरूको खानामा फर पर्ने हुन्छ। त्यही कारणले गर्दाखेरि अर्को कुरा गर्नुभएको छ मासु र अचार चिल्लो पिरो चाहिँ खानेकुरा त अब कस्तो छ भने खाने हो भने पनि खाली पेटमा चिल्लो चिजहरू अथवा चाहिँ अमिलो चिजहरू खानुभयो भने त पक्कै पनि तपाईँलाई चाहिँ अब ग्यास्ट्राइटिस अथवा अहिले एकदमै प्रचलन भएको र सर्वसाधारणले बुझ्ने ग्यास्ट्रिक यो खालको समस्या हुनसक्छ भने तपाईँले सही अनुसार अथवा सही टाइममा खानुभयो भने यी खालका कुराहरू र बस्न सक्ने सम्भावना रह्यो। अर्को उहाँको प्रश्न छ फ्रिजमा राखेको खानेकुरा, फ्रिजमा राखेको कुरा गर्नुभएको छ र अहिले चाहिँ युरोपियन अथवा अमेरिकन कन्टिनेन्टहरूमा हेर्ने हो भने मासु अहिले जुन हामीले नेपाली सामाजिक परम्परा अनुसार चाहिँ काट्यो र खायो यो खालको परम्परा पनि अहिले गर्न पाइँदैन भन्छ होइन, र विदेशमा अथवा यो युरोपियन अथवा अमेरिकन कन्टिनेन्टमा हेर्ने हो भने विदाउट फ्रिजिङ गरेको मासु चाहिँ नखाऊ र प्रयोग नगर भन्ने कुरा कडा खालको रेस्ट्रिक्सन छ, तर तथापि हाम्रो नेपाली समुदायमा के छ भने काट्यो र ताजा खालको मासु खायो होइन यो खालको प्र्याक्टिस देखिन्छ। र उहाँले गरेको प्रश्न के छ भने फ्रिजिङ गरेको मासु कति दिनसम्म खाने अथवा नखाने अथवा यसको असर कस्तो हुनसक्छ भन्ने कुरा छ। फ्रिजिङ गरेको खाना चाहिँ हामीले यो एकदम फ्रिजिङलाई अहिले आधुनिक सभ्यता अनुसार चाहिँ मासुलाई अथवा कुनै पनि खाद्य पदार्थलाई लामो समयसम्म प्रिजर्भेटिभको रूपमा हामीले चाहिँ विकसित गरेको छौँ र यसले चाहिँ खासै स्वास्थ्यमा त्यो असर गर्ने भन्दा नि यसले गरिरहेको टेम्परेचर अथवा चाहिँ तापक्रम कति रूपमा हामीले राख्ने कुन खालको खानालाई कति रूपमा चाहिँ कति टेम्परेचरमा राख्ने भन्ने कुरा तपाईँको यो फ्रिजर अथवा रेफ्रिजरेटरको यो म्यानुअलमा पनि लेखेको हुन्छ, त्यो अनुसार राख्नुहोस् र त्यसको नियम पालन गर्नुहोस्। र अर्को कुरा के छ भने कति दिनसम्म खाने भन्ने कुरा चाहिँ यसले गरेको तापक्रम, यदि तपाईँले तापक्रम मेन्टेन गर्नु भएन अथवा टेम्परेचर मेन्टेन गर्नु भएन भने त्यसमा बल्ल कीटाणुहरूको प्रवेश भएर त्यो खाना बिग्रिन सक्ने चान्स हुन्छ। त्यही कारणले गर्दा सही रूपमा यदि टेम्परेचर मेन्टेन गर्नु सक्नु भएको छ भने खाना लामो समयसम्म खान मिल्छ फ्रिजको खाना।
हामी कार्यक्रम स्वास्थ्य चर्चामा छौँ, हामीसँग डाक्टर कृष्णहरि खनाल हुनुहुन्छ जो वरिष्ठ फिजिसियन डाक्टर हुनुहुन्छ सहसामुदायिक अस्पतालका मेडिकल डाइरेक्टर, र हामीले आज विशेष गरी दसैँ लक्षित गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौँ। दसैँका बेला खानेकुरामा हामी कम्तीमा पनि सचेत रहन सक्यौँ भने हाम्रो स्वास्थ्यप्रति हामी त्यति ख्याल गर्न सक्यौँ भने चाहिँ हाम्रो दीर्घ जीवनका लागि एउटा प्रयास काफी हुनेछ। यसै गरी सर्वसाधारणका क्वेसनमाथि नै हामीले चर्चा परिचर्चा गरिरहेका छौँ। 5 नम्बरमा रोशन देवकोटा
रोशन भाइ होइन 14 वर्षको भाइ हुनुहुन्थ्यो, उहाँले चाहिँ अब हाम्रो घरमा दिनदिनै मासु पनि काटिन्छ
खाइन्छ
र धेरै फलफुल खान हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि भएको थियो। अब अहिले तपाईँको उमेर चाहिँ 14 वर्षको भन्नेलाई एकदम यो उमेरको सबैभन्दा पिक बढ्ने टाइम हो अथवा यो ग्रोथ टाइम भनिन्छ, हामीले एकदमै सबैभन्दा उत्कृष्ट उचाइ लिने अथवा ग्रोथ चार्ट हेर्ने सबैभन्दा 14-16-18 वर्षसम्म पुरुषहरू अथवा केटाहरू चाहिँ बढ्ने चाहिँ एकदमै राम्रो उमेर हो। यो समयमा भाइले भनेको जस्तै मासु र फलफुल खान कति हुन्छ एकदमै धेरै भन्नाले अब दिनमा कति खाने भन्ने कुरा हुन्छ होइन, तपाईँको वेट कति र त्यो अनुसार चाहिँ भयो भने बल्ल हामीले चाहिँ तपाईँलाई यति ग्रामसम्म खाऊ भन्ने कुरा हामीले क्यालकुलेट गरिदिन सक्छौँ। तथापि अहिले चाहिँ के भएको छ भने अब मासु पनि र फलफुल पनि सँगै खानु हुन्छ कि हुँदैन अर्को कुरा भाइको प्रश्न थियो। र तपाईँको अब यसमा के छ भने मासु र फलफुल सँगै खान मिल्ने अथवा नमिल्ने भन्ने यसमा कुनै रेस्ट्रिक्सन छैन, खान मिल्छ। र यसमा के छ भने अब आफ्नो डाइजेसन पावर अथवा यो चाहिँ खानको पाचन यसको चाहिँ जुन प्रोपोर्सन हुन्छ, जस्तै अब यसमा के छ भने जस्तै चिल्लो पदार्थ भएको र चिल्लो पदार्थ चाहिँ कुन हिसाबले अरू खानामा कसरी घुल्दछ र जुन कस्तो खालको खानेकुराहरू चाहिँ उसको प्रोपोर्सन भन्ने कुरा हुन्छ, त्यो प्रोपोर्सन हेर्दै हो भने त्यो खानाको प्रकृति अनुसार, जस्तै टन्न तपाईँले माछा मासु अथवा चाहिँ चिल्लो चिज खानुभएको छ पुरा पानी खानुभयो त्यति बेला त्यो बेला चाहिँ खानाको दुईवटा खानाको प्रकृति मिल्दैन, त्यति बेला तपाईँलाई अरू प्रब्लम हुनसक्छ। जस्तै के हुनसक्छ, तपाईँलाई भोमिट हुनसक्ने, अलिकति तपाईँलाई चाहिँ डाइजेसनमा प्रब्लम हुने अथवा तपाईँलाई उकुस मुकुस हुने यो खालको समस्या हुनसक्छ। त्यही कारणले गर्दा प्रकृति मिल्ने खालको खाना खानुहोस्।
अब यो छ नम्बरमा दिलकुमारी सापकोटाजीले सोध्नु भएको छ फलफुल अचारको कुरा छ कतिसम्म खाने भन्ने कुरा होला, उहाँ दमको बिरामी पनि,
उहाँले चाहिँ एउटा बिरामी आफूलाई दमको बिरामी भन्नुभएको छ। तर दमको बिरामी पनि अब उहाँले चाहिँ दमको बिरामी छ, म चिसो चाहिँ चिसो खाना कुरा गर्दिनँ, यदि खाएँ भने पनि तातोमा अथवा पानी तातो पानीमा राखेर खान्छु।
मासु पनि अब त्यो खाँदाखेरि बोइल गरेको खान्छु पनि भन्नुभयो।
तपाईँलाई अब यो खालको गाइडेन्स अथवा यो खालको निर्देशन कसरी भयो अथवा तपाईँले आफै स्वतस्फूर्त गर्नुभएको या कतैबाट निर्देशित हो यो कुरा चाहिँ म बुझ्न सकिनँ। तर यसमा के छ भने तपाईँले चिसो खाएर अथवा चिसैबाट तपाईँलाई धेरै सफर हुने चाहिँ होइन, है दमको रोग आफैमा एउटा किसिमको चाहिँ भनौँ न एलर्जिक अथवा यो चाहिँ किसिमको एलर्जी कन्डिसन हो, आफैमा रोग होइन। जस्तै के छ भन्नुहुन्छ भने हामीले डक्टरी भाषामा पढ्दाखेरि पनि के गर्छौँ भने नर्मल चेस्ट र छातीको रोग भएको तर नर्मल चेस्ट भएको मान्छेको रूपमा हामीले उहाँलाई परिभाषित गर्दछौँ। र तपाईँले यसमा के कुरा बुझ्नु जरुरी छ भने दम आफैमा एक किसिमको एकदम जटिल अथवा यो मल्टी स्पेक्ट्रम अथवा धेरै कुराहरूले यसलाई चाहिँ सहयोग गर्ने गर्दछ तपाईँले भने जस्तै। तर यसमा कुरा के छ भन्नुहुन्छ भने खानाको प्रकृति, यही खालको खानाले मलाई सजिलो भयो अथवा आराम भयो भन्ने कुरा चाहिँ यसमा चाहिँ मलाई चाहिँ त्यति सिग्निफिकेन्ट अथवा यो आधिकारिक जवाफ मलाई लाग्दैन।
तथापि यसमा यहाँ भनियो भनिरहँदाखेरि मैले अधिकांश दमको रोगीलाई भेटेको छ साँच्चै उहाँहरूले चिसो प्रयोग गर्नुहुन्न
हो। यसमा के छ भने यो खालको यो एक किसिमको एलर्जी अथवा यो खालको एलर्जी कन्डिसन भएको हुनाले शरीरलाई कुन खालको कुराहरूले एलर्जी चाहिँ गराइराख्छ भन्ने कुरा उहाँ आफ्नो शरीरको पहिलो डाक्टर आफै हो। त्यही कारणले गर्दा यी खालका कुरा जुन कुराले सचेत अथवा जुन कुराले उहाँलाई असर गर्दछ त्यो कुरामा सचेत हुनु जरुरी छ। र दम यही कुराले अथवा यही रोगको एलर्जीको कारणले भएको भन्ने कुरा चाहिँ हामीले बुझ्न सकिँदैन र व्यक्तिगत विभिन्नता अनुसार विभिन्न फरक व्यक्तिहरूमा हुन्छ। र यसमा चाहिँ प्रायः जसो चिसोबाट अलिकति असर गर्ने चाहिँ मैले पनि देखेको छु धेरै अधिकांश बिरामीहरूमा अथवा चाहिँ अब आउने जाडोको टाइममा पनि हामीले धेरै बिरामीहरूलाई चाहिँ त्यो खालको फेस गर्दछौँ। र यो यसमा चाहिँ अब यसमा आफैमा वैज्ञानिक कारण नभएर जुन चाहिँ वायुमण्डलको जुन बाष्पीकरण अथवा ह्युमिडिटीको हिसाबले पनि यसले चाहिँ असर गरेको हुँदछ।
दीपिका गौडेलजीले सोध्नु भएको छ माछा मासुको कुरा, म अलिकति पिनासको पनि समस्या छ र नाकको हड्डी बाङ्गे भएको छ पनि भन्नुभएको छ उहाँले।
उहाँले पनि त्यही खालको खानाकुरै कुरा सोध्नु भएको थियो, जस्तै अब माछा मासु टन्न खाइन्छ अथवा म पिनासको एउटा रोगी हो र उहाँले के भन्नुभएको छ भने अब दुई तिन वर्ष अथवा कति समय चाहिँ अब 17-18 महिना जति म नखाएको कुरा गर्नुभएको छ। तर यो खालको अब हुनु जरुरी छैन, सबै खालको खानाहरूले अब पिनासलाई असर गर्छ भन्ने कुरा होइन। र खानेकुरा चाहिँ अब तपाईँले खाँदै गर्दा जस्तै अब तपाईँलाई चाहिँ अब जस्तै चिसो खालको खानाहरू नखानुहोस् अनि धेरै तातो खालको खाना नखानुहोस् तर मन तातो यो खालको खानाहरू खान मिल्छ। अर्को कुरा नाकको हड्डी बाङ्गो भएको छ र यो मासुले असर गर्ने कुरा चाहिँ कदापि होइन, यो सम्बन्धित विषय पनि होइन यो कुराहरूको। तपाईँले जसरी यो कुरा गर्नुभएको छ अथवा चाहिँ तपाईँलाई अब स्वास्थ्य कर्मीले भनेको जस्तो लाग्दैन यो विषय, तापनि उहाँले भनेको कुरामा नाकको हड्डी बाङ्गो भएको छ अथवा यो कारणले गर्दा चाहिँ मैले माछा मासु खान छोडेको छु भन्ने कुरा गर्नुभएको छ, त्यो जरुरी छैन। माछा मासु अथवा तपाईँ यदि माछा मासु अथवा भेजिटेरियन अथवा नन भेजिटेरियन तपाईँको फुड प्याटर्न छ भने तपाईँले नखाँदैमा यो समाधान हुन्छ भन्ने होइन, यो यसको चाहिँ अब नाकान घाँटीको डक्टरहरूलाई तपाईँले कन्सल्ट गर्नुहोस् र उहाँहरूबाट लिएको उचित मार्गदर्शन अनुसार अगाडि बढ्नुहोस् यो कुरा भन्न चाहन्छु।
राममाया श्रेष्ठजीले सोध्नु भएको छ उहाँलाई चाहिँ अलिकति ग्यास्ट्रिकको प्रब्लम, पेट दुख्ने, घोचिरहन्छ, चाहिँ खानेकुरा खायो भने
उहाँले चाहिँ अब खानाको प्रकृति अनुसार चाहिँ चिल्लोहरू अथवा चिल्लो पिरोहरू मैले बढी खाएँ भने मलाई चाहिँ पेट दुख्ने घोच्ने भइरहेको छ भन्नुहुन्छ र उहाँले चाहिँ ग्यास्ट्रिक भनेर भन्नुभएको छ।
र ग्यास्ट्रिक भनेको अब सबै एकदमै अहिले हेर्ने भने आम हाम्रो चाहिँ आम मानिसहरूमा रहने सबैभन्दा कमन अथवा चाहिँ सबैभन्दा चाहिँ पपुलर रोगको रूपमा हामीले देखेको छौँ र अहिले आउने हामीले बिरामीहरूलाई हेऱ्यौँ भने पनि म्याक्सिमम चाहिँ यो खालको प्रकृतिको बिरामीहरू हामीले देखिरहेको हुन्छौँ।
ग्यास्ट्रिक जसलाई पनि हुने रोग जस्तो भइसक्यो अहिले,
जस्तै अब हामीले भन्दाखेरि ग्यास्ट्रिक भनेको एउटा अङ्ग हो वास्तवमा, जस्तै ग्यास्ट्रिक भनेको वास्तवमा हामीले इङ्ग्लिस भन्यो भने हामीले पेटलाई जनाउँछ होइन। अब भन्दाखेरि अब हामीले बुझ्दा अब जस्तै उहाँले भन्ने अथवा सजिलोसँग बोलेको भाषा चाहिँ के हो ग्यास्ट्रिक भनेको चाहिँ हामीले बुझ्छौँ भने, तथापि वास्तवमा यो बोल्ने खालको चाहिँ शब्दको हिसाबले यो आफैमा करेक्ट वर्ड होइन, यसलाई हामीले चाहिँ ग्यास्ट्राइटिस भन्ने गर्दछौँ। तापनि हामीले अब धेरै पटक धेरै आम मानिसहरूले बोल्ने भएको हुनाले हामीले बुझ्ने बुझ्छौँ र उहाँले भन्नुभएको छ पेट घोच्ने दुख्ने भएको छ र मैले कस्तो खालको खानाहरू खाने गर्नु उचित हुन्छ भन्ने कुरा गर्नुभएको छ। यसमा चाहिँ तपाईँले चाहिँ चिल्लो पिरो र अमिलो जुन कुराले तपाईँलाई चाहिँ ग्यास्ट्राइटिसलाई अथवा बढावा गर्ने गर्दछ र तपाईँ धेरै लामो समय खाली पेट नबस्नुहोस् र कम्तीमा चार चार घन्टाको इन्टरभलमा अथवा चार चार घन्टाको फरकमा केही न केही चिज खाइराख्नुहोस्। यदि तपाईँले खानेकुरा भेट्नु भने पानी भए पनि खानुहोस् तर खाली पेट नबस्नुहोस्, जसको कारणले गर्दा तपाईँलाई चाहिँ यो फर्दर पेट दुख्ने घोच्ने समस्या समाधान हुन सक्दछ र सँगसँगै तपाईँले चाहिँ उचित डक्टरसँग अथवा स्वास्थ्य कर्मीसँग परामर्श लिएर औषधि सेवन गर्नुपर्ने अथवा कुन जाँचहरू गर्नुपर्ने त्यही अनुसार चाहिँ यो डक्टरको मार्गनिर्देशन अनुसार अगाडि बढ्नुहोस् भन्ने म रिक्वेस्ट गर्न चाहन्छु।
हामीले सरस्वती नौजना सर्वसाधारणहरूको समस्या र चाहिँ उहाँहरूका समस्यामा डाक्टर साहबको जवाफ पनि लिइसकेका छौँ। डाक्टर साहब, यो बिचमा मैले एउटा प्रश्न सोध्न चाहेँ, यो कतिपय चाहिँ बालबालिकालाई नै के चाहिँ मैले देखेको छु भने म आफै पनि त्यसको भोगी हो, पिरो खायो भने चाहिँ बिखालु किराहरूले टोकेको लाग्दैन बिख, इभन सर्पले टोकेको बिख पनि लागिहाल्दैन, पिरो खाना चाहिँ खुवाउनुपर्छ भनेर बच्चा बच्चीलाई पनि पिरोमा जोड गरेको कतिपय अभिभावकहरू चाहिँ मैले देखेको छु। नखाने बानी गरेको त भइहाल्यो तर खाने गरेकोलाई अलिकति जोड अनि नखाने गर्ने बच्चाहरूलाई चाहिँ त्यो खानातर्फ चाहिँ अलिकति अभिभावकले जोड दिएको पाएको छु।
मैले तपाईँले भनेको कुरा मैले पनि देखेको छु तर वास्तवमा यो वैज्ञानिक कुरा होइन र यसको कुनै पनि यसको साइन्टिफिक रिजन छैन कि यो एक रूपमा विषको रूपमा अथवा विषलाई हराउन सक्ने गुण चाहिँ सिखुरसानीमा छ भन्ने कुरा मलाई त्यो लाग्दैन र यसले नयाँ समस्या के थप्न सक्छ भने बच्चाहरू चाँडै चाहिँ ग्यास्ट्राइटिस अथवा यो खालको पेटको रोगीको चाहिँ भोगी बन्न सक्छ भन्ने कुरा चाहिँ म सचेत गराउन चाहन्छु।
यसै गरी तपाईँले चाहिँ मासु र फलफुल चाहिँ खाँदा त्यस्तो चाहिँ प्रभाव परिनहाल्ने तर उसको शरीरको प्रकृति रोगको प्रकृति यदि उसको कुनै रोगबाट ग्रसित छ उसलाई केही एलर्जी छ भने त्यस्तो समस्या हुने भन्नुभएको थियो। अधिकांश चाहिँ यो मासुसँग फलफुल खाँदाखेरि चाहिँ बिरामी हुने भोमिट भइहाल्ने होइन।
यसमा मैले के कुरा जोड्न चाहेँ भने मासु आफैमा अथवा त्यो चिल्लो पदार्थहरूले परिपूर्ण भएको खाना हो र यसमा अर्को कुरा के छ भने मासु र अर्को फलफुलमा चाहिँ प्रायः जस्तो 90% जति पानी हुन्छ र दुईवटा खानाहरूको प्रकृति मिल्दैन, त्यही कारणले गर्दा हामीले चाहिँ यो खाना बनिसकेपछि हामीले यसलाई वैज्ञानिक भाषा भन्यो भने इमुल्सन भन्छौँ कि, दुईवटा फरक प्रकृतिका खानाहरू मिल्यो भने त्यो खालको चाहिँ तपाईँले देख्नुभयो भने मट्टी तेल र पानीको मिश्रण तपाईँले देख्नुभएको छ हो त्यो खालको प्रकृति हुन्छ, त्यसको
नमिल्ने
एक अर्कामा असमान हुने, त्यो कारणले गर्दा एउटाको पाचन प्रक्रियालाई अर्को खानाले डिस्टर्ब गर्ने भइसकेपछि यो खालको समस्या देखिनु स्वाभाविक हुन्छ।
प्रश्नहरूमा नआएको दुध दहीको कुरा आएको छैन, मैले दुध दहीको कुरा कोट्याउन चाहे, दुध दहीको प्रयोग पनि दसैँको बेला
अत्यन्तै हुन्छ हो, उहाँ धेरै पब्लिकले यो बोल्नु भएको छैन र दुध दही भनेको वास्तवमा डाइजेसनको हिसाबले अत्यन्तै सरल खाना तर सजिलोसँग पाचन हुने त्यो भएको हो र त्यसमा सँगसँगै मैले के जोड्न चाहेँ भने दुध खाँदाखेरि पनि अब धेरै फ्याट भएको अथवा तर भएको चिज चाहिँ कम खानुहोस् होइन, जसको कारणले गर्दा तपाईँलाई ग्यास्ट्रिक अथवा चाहिँ यो चाहिँ पेट पोल्ने अथवा यो खालको अरू समस्याहरू चाहिँ नहोस्। र अर्को कुरा चाहिँ मैले के गर्न चाहेँ भने दहीको प्रयोग चाहिँ मैले के गर्न खोजिरहेको छु भन्दाखेरि अहिले चाहिँ तपाईँ प्रायः जसो यो एफएम सुनिरहनु भएको आदरणीय श्रोताहरूलाई मैले के भन्न चाहेँ भने दहीको प्रयोग अथवा त्यो दहीको प्रयोग चाहिँ अब मासु र सँगसँगै खाने कुराको लागि यो फाइदाजनक कुरा हो।
मासु र दही
फाइदाजनक के अर्थमा हो भने दहीलाई हामीले एउटा नेचुरल इन्जाइम अथवा चाहिँ खानेकुरालाई पचाउन सक्ने एक किसिमको नेचुरल इन्जाइमको रूपमा लिने गर्दछौँ है, र यो के हो भने यसले चाहिँ आफैले खाना पचाउनलाई चाहिँ पचाउने त होइन तापनि यसले के गर्दछ भने विभिन्न खालका भेराइटिज अफ भएको खानाहरूलाई चाहिँ डाइजेस्ट गर्ने अथवा चाहिँ पाचन प्रक्रियामा सहयोग गर्ने चाहिँ गर्दछ।
यो दसैँको बेला यति जेलसम्म हामीले गफ गर्दा गर्दै एउटा कुरो नआएको कुरो के हो भन्दाखेरि जाँड रक्सीको प्रयोग अथवा चाहिँ श्रुतिजन्य पदार्थको प्रयोगको कुरा चाहिँ आएको छैन रक्सा
अहिले अहिले सबैभन्दा पपुलर भाषा भन्दा मादक पदार्थ सेवन मापसे होइन त्यो त अत्यन्तै अब प्रसङ्गवश अब यो छुटेको विषय भए तापनि यो अत्यन्तै यो हुनुपर्ने अथवा चाहिँ बुझ्नुपर्ने जरुरी भयो
सोध्नुपर्ने पनि कुरा थियो होइन सर्वसाधारणहरूले प्रश्न गर्नु
हुनुपर्ने हो तापनि भएन तर यो अब मादक पदार्थ सेवनको कुरा त के छ भन्दाखेरि मादक पदार्थ सेवन गर्दैमा अथवा सबै कुराहरू चाहिँ स्वास्थ्यलाई प्रतिकूल असर चाहिँ गर्ने नै हो र हामीले यसलाई मन्द विषको रूपमा यसलाई व्याख्या पनि गर्ने गर्दछौँ अथवा स्लो पोइजनको रूपमा हामीले व्याख्या गर्ने गर्दछौँ र यसको विशेषता भनेको के हो भने तपाईँले एकदमै लिटल एमाउन्ट अथवा चाहिँ 40% अथवा 60 ml खानुभयो भने हरेक हल्का डाइजेस्टिभ प्रोसेसलाई पनि यसले क्याटलिस्टको रूपमा काम गर्दछ तथापि हाम्रो समयमा के छ भने खाएपछि ढल्ने गरी खानु पऱ्यो अथवा चाहिँ हल्ला हो हल्ला गर्ने गरी आफूलाई अनकन्ट्रोल हुने गरी खाइयो भने बल्ल यसले चाहिँ हाम्रो शरीरलाई चाहिँ प्रतिकूल रूपमा असर पार्ने गर्दछ।
यसमा रोचक प्रसङ्ग के छ भने नखानु भनेर कसैले सम्झाइदियो भने डक्टरले पनि खान भनेर भन्छ
डक्टरले पनि खान भन्न भनेका छन् भन्ने कुरा चाहिँ मैले अहिलेसम्म हामीले कुनै पनि बिरामीलाई रक्सी खानुहोस् चाहिँ हामीले भन्छ
अल्कोहल पनि औषधिको उहाँहरूले नै हामीलाई झन्
अब अल्कोहलको कुरा के छ भन्नुहुन्छ भने हामीले खाने प्रायः जसो औषधिहरूमा लगायत विभिन्न खाद्य पदार्थहरूमा अल्कोहलको सर्टेन पर्सेन्टेज चाहिँ भएको हुन्छ तथापि हाम्रो अल्कोहल हाम्रो शरीरभित्र पनि बन्ने गर्दछ
त्यसलाई
हामीले नेचुरल फर्मेन्टेसन भन्दछौँ त्यो हुने गर्दछ र यो के हो भने जस्तै विभिन्न साधनहरूलाई चाहिँ इन्धन जस्तै भयो जस्तै हाम्रो शरीरलाई पनि एक किसिमको इन्धन नै हो अथवा एउटा ग्रेटेस्ट त्यो क्याटलिस्ट पनि हामीले अल्कोहललाई लिन्छौँ तथापि यस आजको टाइममा हामीले चाहिँ प्रायः जसो खाने अथवा चाहिँ धेरै रूपमा खाएर शरीरलाई चाहिँ असर गर्ने अथवा चाहिँ अब यसले झैझगडादेखि लिएर हरेक खालका चाहिँ सामाजिक विकृतिहरू ल्याएको हुनाले यो चाहिँ अब ख्याल गरेर खाने विषयमध्ये पर्यो।
अब भने हामी कार्यक्रमको अन्त्यमा छौँ अन्तिममा हामी यो कुराकानी गर्दै गर्दा दसैँको बेला दसैँको माहौल छ खानेकुरा र स्वास्थ्यमा यसको प्रभाव असरका बारेमा कुराकानी गऱ्यौँ धेरै सर्वसाधारणको प्रश्नको जवाफ पनि दियौँ अन्तिममा अब छुट्नुपर्ने भएको छ प्रविधिबाट क्षितिजले हात हल्लाइरहेका छन् अब भने बिदा माग्नुपर्ने हुन्छ दसैँको यो बेलामा केही भन्न चाहनुहुन्छ श्रोता आफन्तलाई थप
यो एफएम सुनिरहनु भएको आदरणीय श्रोता महानुभावलाई म के भन्न चाहन्छु भने यो चाडपर्वको बेला तपाईँले चाहिँ खानेकुरामा अत्यन्तै ख्याल गर्नुहोस् र प्रकृति अनुसारको अब सिजनेबल जुन चाहिँ फलफुल तथा खानेकुरा खानुहोस् जुन कुरा खानुलाई तपाईँले चाहिँ आफ्नो पाचन क्षमताले तपाईँलाई चाहिँ सहयोग गर्ने गर्दछ जसमा के भन्न खोजिरहेको छु भन्दाखेरि मैले पाचन शक्ति अथवा चाहिँ रोगको प्रकृति अनुसार जुन कुराले तपाईँको रोगको प्रकृति छ रोगको प्रकृति अनुसार चाहिँ जुन कुराले तपाईँलाई सुइटेबल हुन्छ त्यो खालको खानाहरू खानुहोस् जसले गर्दा तपाईँको स्वास्थ्य थप चाहिँ प्रताडित नहोस् र थप चाहिँ दुःखमय चाहिँ नहोस् र तपाईँको अनेक व्यवधानहरू तपाईँको स्वास्थ्यमा नरहोस् हाँसी खुसी रहनुहोस् अत्यन्तै हर्ष उमङ्ग साथ विजयादशमी तथा दीपावली मनाउनुहोस् र सँगसँगै आफ्नो शरीरलाई प्रतिकूल हुने खालको खानाहरू नखानुहोस् स्वस्थ जीवनयापन गर्नुहोस् यही भन्न चाहन्छु।
धेरै धेरै धन्यवाद आदरणीय डाक्टर हामी आज हामीसँग फिजिसियन डाक्टर कृष्ण हरि खनाल हुनुहुन्थ्यो जो सहज सामुदायिक अस्पतालका मेडिकल डाइरेक्टर हुनुहुन्छ र यो कुराकानीसँगै अब भने कार्यक्रम स्वास्थ्य चर्चाबाट बिदा हुनुपर्ने बेला भएको छ दसैँको बेला छ हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छौँ कार्यक्रम स्वास्थ्य चर्चाको तर्फबाट यसै गरी हामी हाम्रो व्यक्तिगत तर्फबाट पनि म लक्ष्मी पौडेल
म डाक्टर कृष्ण हरिखनालको तर्फबाट पनि धेरै धेरै शुभकामना तपाईँहरूलाई
एकदमै धेरै धेरै र यसै गरी कार्यक्रमका लागि सघाउने सहज सामुदायिक अस्पताललाई पनि यतिखेर धन्यवाद भन्न चाहन्छौँ र सहज सामुदायिक अस्पतालको तर्फबाट पनि शुभकामना विजय एफएम युनिटको तर्फबाट शुभकामना आफ्नो स्वास्थ्यको बारेमा जानकार रहनुहोस् चिन्तनशील रहनुहोस् सचेत रहनुहोस् यही आह्वान गर्न चाहन्छौँ र प्रविधिबाट सहयोग गर्ने सहकर्मी क्षितिजसँगै आवाजबाट डाक्टर कृष्ण हरिखनालसँगै लक्ष्मी पौडेल बिदा भयौँ नमस्कार
नमस्कार।